الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم آج ہماری اس روحانی تربیتی نشست کا عنوان ہے حسن اخلاق، اور سلسلے میں بخاری شریف کتاب الوضو سے ایک حدیث شریف آپ کے سامنے بیان کریں گے. وما توفیقی الا باللہ العلی العظیم. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ اس حدیث شریف کو روایت کرتے ہیں، فرماتے ہیں کہ ایک اعرابی مسجد میں آیا اور آ کر اس نے وہاں پیشاب کر دیا. لوگ اسے مارنے کے لیے دوڑے. نبی کریم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، اسے چھوڑ دو، اس کے پیشاب پر پانی بہا دو، بے شک تم آسانی پیدا کرنے والے بنا کر بھیجے گئے ہو اور مشکلات پیدا کرنے والے بنا کر نہیں بھیجے گئے. یہ حدیث شریف ہے. اعرابی کہتے ہیں ایک دیہاتی کو، ایک ان پڑھ آدمی، اس کو نہیں پتا کہ یہ مسجد ہے، اس کا کوئی تقدس ہے، اس کا ادب ہے، احترام ہے. سرکار کی مسجد میں آیا، اس کو پیشاب کی حاجت ہوئی، وہیں اس نے پیشاب کر دی. اب صحابہ اکرام رضوان اللہ تعالی علیہ مجمعین جب انہوں نے دیکھا تو ظاہر غصہ آنا ایک فطری امر تھا کہ یہ پاک جگہ ہے، اسے ناپاک کر دیا. تو وہ دوڑے کہ ہم اس کو ماریں کہ اس نے ایسی حرکت کیوں کی. نبی پاک علیہ الصلوۃ والسلام نے ان کو روکا، ٹھہر جاؤ، اس کو مت مارو. وجہ کیا تھی؟ وجہ یہ تھی کہ وہ لا علم تھا. پہلی چیز یہ کہ اس کو پتہ ہی نہیں تھا کہ یہاں پر ایسا نہیں کرنا چاہیے، ایک جاہل آدمی، دیہاتی آدمی، اس کو معلوم نہیں تھا. دوسری چیز یہ کہ ایسا کرنے سے وہ اور دور بھاگتا، ڈر جاتا، خوف زدہ ہو جاتا، مسجد میں آنا ہی چھوڑ دیتا. نبی پاک علیہ الصلوۃ والسلام نے حسن اخلاق کا مظاہرہ کرتے ہوئے اور حسن اخلاق کی تعلیم صحابہ کو دیتے ہوئے فرمائے اسے چھوڑ دو. اب جو حصہ ناپاک ہو گیا اسے کیا کریں؟ فرمایا وہاں پانی بہا دو. اچھا، اس زمانے میں وہ فرش پکا نہیں تھا، کچی زمین تھی، تو ظاہر ہے کچی زمین میں تو ویسے بھی وہ سب اس کے اندر جذب ہو گیا، لیکن فرمایا اس کی جگہ پانی بہا دو، وہ جگہ جو ہے وہ پاک ہو جائے گی. پھر فرمایا تم آسانی پیدا کرنے والے بنا کر بھیجے گئے ہو، مشکلات پیدا کرنے والے بنا کر نہیں بھیجے گئے. یعنی لوگوں کے لیے آسانی پیدا کرو، مشکلات پیدا نہ کرو. اس سے یہ مسئلہ ثابت ہوا کہ اگر کوئی شخص مسجد کے اندر کوئی ناپسندیدہ عمل کرے تو اسے مارنا نہیں چاہیے، اسے سمجھانا چاہیے. حسن اخلاق کے ذریعے، بہتر نصیحت کے ذریعے، نرمی کے ساتھ اسے بتا دینا چاہیے کہ جو عمل وہ مسجد کے اندر کر رہا ہے یہ غلط ہے. مثلا یہ کہ لوگ مسجد میں بلند آواز سے بات کرنا شروع کر دیتے ہیں، یہ بھی مسجد کے آداب کے خلاف ہے. چیخنا شروع کرتے ہیں، یہ بھی مسجد کے آداب کے خلاف ہے. اور اگر لڑائی جھگڑا ہو یا گالی گلوچ تک نوبت پہنچ جائے، وہ تو بہت ہی زیادہ ناپسندیدہ، تو اس وقت ان کو ڈانٹ کر چپ کرنا یہ نامناسب ہے. وجہ کیا ہے کہ اب آپ دیکھیں کہ دو آدمی مسجد کے اندر اگر لڑ رہے ہیں، چیخ رہے ہیں، اور آپ ان سے زیادہ چیخ کر انہیں روک رہے ہیں، تو آپ بھی ان میں شامل ہو گئے. یعنی ایک طرف تو آپ ان کو نصیحت کر رہے ہیں کہ آہستہ بولو، और उनको आहिस्ता करने के लिए आपकी आवाज बुलंद हो रही, तो फिर इसमें क्या फायदा हुआ? आप में और उनमें क्या फर्क रहा? तरीका यह होना चाहिए एहसन तरीके से, आसानी के साथ, नरमी के साथ बात यह बता दी जाए कि यह अल्लाह तबारक व तआला का घर है, इसका अदब एहतराम सब पर लाजिम है, इसको पाक रखना, इसका अदब करना, इसका एहतराम करना सब मुसलमानों पर लाजिम। और अगर हम उससे ज्यादा चीख कर बोले तो फिर हम भी उन्हीं में शामिल हो। और आजकल फी जमाना अगर देखा जाए तो यही होता, एक को चुप करने के लिए दूसरा बोलता है, वो उससे बुलंद आवाज से बोलता है, तीसरा इन दोनों में सुलह कराने के लिए आता है, वो उनसे ज्यादा चीखता, तो फिर फायदा क्या हुआ? हम सब बराबर हो गए। यानी जो तालीम देने के लिए आ रहा है वो उससे ज्यादा चीख रहा है, उससे ज्यादा जो है बदनज़मी कर रहा, और उससे ज्यादा मस्जिद के तकद्दस को पामाल कर रहा। हदीस शरीफ हमें यह बता रही है, सरकार ने फरमाया जो उसने किया यानी जो गंदगी फैलाई पेशाब की उसमें पानी डाल दो। तुम आसानी करने वाले बनाकर भेजे गए हो, मुश्किलात पैदा करने वाले बनाकर नहीं भेजे गए। यानी अगर तुमने उसे डांट दिया, तुमने उसे मारा, अच्छा फर्ज करें अगर ये मारते तो क्या होता? अब कुछ लोग तो ऐसे होते हैं जो मार खा के चले जाते, अब कुछ होते जो अकड़ जाते कि नहीं हमने सही किया, वो समझते नहीं कि हमने क्या अमल किया, किस बात पर मार पड़े। सहाबा उसे मारते, वो उन्हें उन पर हाथ उठाता, या वो सख्ती करता या वो गालम गलूच करता, तो नतीजा क्या होता है? जो रोकने वाला है वो सबब बनता है, वो सबब बनता है। मसलन किसी ने कोई गलती की, अब आपने जाकर सख्ती के साथ उसे रोका, मस्जिद में ऐसा काम नहीं करो, आपने उसको डांटा, उससे ज्यादा बुलंद आवाज से कि उसने आपसे ज्यादा आवाज निकाली, या उसने मस्जिद में आपको गाली दे दी, तो गाली का सबब कौन बना? आप बने। उसकी गाली का सबब आप बने, आप भी गुनाह में शामिल हो। तो ऐसा अमल ना करें कि इसलाह कर रहे हैं बजाय इसलाह के वो और दूर भाग जाए, बजाय मस्जिद में आने के और दूर चला जाए। अब इसकी मिसाल एक आपके सामने पेश करूं, हसनैन करीमैन सरदारे नौजवानाने जन्नत, आप जानते हैं एक शख्स बूढ़ा आदमी, यानी इस वाक्य से आपको यह पता चलेगा कि इसलाह कैसे करनी चाहिए, कोई सख्ती नहीं, कोई डांट डपट नहीं, एक बेहतरीन बात बेहतरीन तरीके से पहुंचा दी। एक बूढ़ा आदमी वुजू कर रहा और वुजू में सरासर गलतियां कर रहा। अब ये दोनों शहजादे देख रहे हैं, सैयदना इमाम हसन और इमाम हुसैन रदी अल्लाह तआला अन्हुमा, दोनों ने देखा, ये उम्र में भी बड़े हैं हमसे और गलती भी कर रही, समझाएं कैसे, हम छोटे हैं ये बड़े, हालांकि रुतबे में तो वही बड़े थे, नसब में तो वही बड़े थे, अजमत और बुजुर्गी में वही बड़े थे, हर चीज में वो बड़े थे, सिर्फ उम्र में वो साहब जो थे वो बड़े थे, बूढ़े आदमी जाएंगे। अब आप देखिए तबलीग का तरीका देखिए, एक बात एहसन तरीके से पहुंचाने का तरीका देखिए। दोनों ने आपस में गुफ्तगू की, इनको कैसे समझाएं, ये तो वजू में गलती कर रहे हैं, इनको हम डांट भी नहीं सकते और कोई और तरीका भी नहीं है। आपस में बात की और कितना बेहतरीन तरीका इस्तेमाल किया, सैयदना इमाम हसन रदी अल्लाह तआला अन्हु उन बूढ़े शख्स के पास पहुंच गए, जाकर उनको सलाम किया, उन्होंने जवाब दिया, कहा हजरत एक बात है, ये मेरा भाई हुसैन है और मैं हसन हूं। उन्होंने कहा हाँ मैं तो तुम्हें जानता हूं, ये भाई मुझसे कहता है मैं तुमसे अच्छा वजू करता हूं और मैं इससे कहता हूं मैं तुमसे अच्छा करता हूं। अब हम दोनों आपके सामने बैठकर वजू करते हैं, आप फैसला कर दीजिए हम दोनों में से किसने अच्छा वजू किया। देखें कितनी बेहतरीन बात और बेहतरीन तरीका। उन्होंने गौर से देखा, अब जाहिर है उम्र रसीदा थे, जानते थे, अब दोनों बैठ गए वजू करने के लिए। सबसे पहले इमाम हसन रजी अल्लाह तआला ने वजू किया, उसके बाद इमाम हुसैन रजी अल्लाह तआला ने वजू किया और कहा बताइए मैंने अच्छा वजू किया या मेरे ये छोटे भाई हुसैन ने अच्छा वजू। बूढ़े की आंखों से आंसू जारी हो, बूढ़े ने कहा शहजादो तुम्हारा वजू गलत हो सकता है, जिसने अली शेर खुदा की गोद में आंख खोली उसका वजू गलत, जिसकी मां फातिमा तो जहरा हो उसका वजू गलत, जिसके नाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उसका वजू गलत। अरे ये कैसे हो सकता है? नहीं, मेरा वजू गलत था, तुमने वजू करके मुझे बता दिया कि मैंने अपने वजू में गलती की। तुमने तो मुझे बताया है कि मेरा वजू गलत था, तुम्हारा कैसे गलत हो सकता है? आंखों से आंसू जारी हो गए। ये है तबलीग का तरीका। कितनी अच्छी बात बेहतर तरीके से आसान तरीके से पहुंचा दी। अच्छा, अगर दूसरा रुख आप देखें, अगर ये उन्हें डांटते, बल्कि आज का कोई आदमी होता तो क्या होता, बड़े मियां गलत वजू कर रहे हो दोबारा करो, यही होता है। अब वो बूढ़ा आदमी शर्मिंदा हो जाता, इतने में उम्र रसीदा ये छोटा सा बच्चा मुझे बता रहा। अच्छा, उनको कोई कुछ नहीं कहता, जाहिर है वो तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शहजादे, वो अगर डांट भी देते कोई कुछ नहीं कहता। नहीं, अपने मकाम को, अपने मर्तबे को, तमाम चीजों को देखा, लेकिन ये नहीं सोचा कि हम इस मकाम पर हम इन्हें डांट दें। हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नवासे हैं, हम डांट सकते हैं, तुमने गलत वुजू किया सही करो, और सब जानते हैं कि ये तो सही फरमा रहे। नहीं, अपने मकाम और मर्तबे को एक तरफ रखा और खुद उनके सामने तालिबे इल्म बन गए, खुद उनके सामने सीखने वाले बन गए। अरे जिन्होंने सरकार से सीखा हो, जिन्होंने अली शेर खुदा से सीखा हो, वो किससे सीखेगा? ये है ना, तो खुद सीखने वाले बन गए। हमें बता दीजिए हमारा वजू कैसा है? मैं कहता हूं मैं अच्छा करता हूं, ये भाई कहता है ये अच्छा कर, तो समझने वाला तो समझ गया। ये है तरीका इस्लाम की तबलीग का। तो इस हदीस शरीफ में नबी पाक अलैहिस्सलाम ने यही फरमाया, तुम आसानी पैदा करने वाले बनाकर भेजे गए हो, मुश्किलात पैदा करने वाले नहीं। आजकल हम कोई गलती कर दे फौरन उसे डांटते, तुम्हारा वजू सही नहीं, तुम्हारी नमाज सही नहीं है, तुमने सजदे में पैर सही नहीं रखे, तुम्हारी उंगलियां सही नहीं है, लोग दूर भागेंगे। बेहतर तरीके क्या है? आप उसको अलहदा बिठाकर आराम से समझा दें। अगर वो आपके कहने पर अमल करेगा, अमल वो करेगा, सवाब आपको मिलेगा। इन दीन युसरुन, दीन में आसानी है, दीन में सख्ती नहीं है। इसीलिए खालिक कायनात ने तमाम अहकामात एकदम नाजिल नहीं फरमाए। आप देख ले, अगर एकदम नाजिल कर दिए जाते तो क्या होता, लोग घबरा जाते। अरे वो अहले अरब जिनकी घुट्टी में शराब, बच्चा पैदा होता है उसे घुट्टी दी जाती है ना, उनकी कैफियत ये थी जमाने जाहिलियत में। अब बच्चा पैदा होता है हम क्या करते हैं, शहद चटाते हैं, वो शराब पिलाते। आप देखें इतने शराब के रसिया थे, जो बच्चा पैदा हुआ है उसको घुट्टी दे रहे हैं तो वो शराब पिला रहे हैं, थोड़ी सी इसे पिला दो, इतने ज्यादा शराब के रसिया। घरों में शराब है तो अपने कारोबार जहां कर रहे हैं वहां शराब है, चलते फिरते उठते बैठते पानी की तरह पी रहे। अब उनको कह दिया जाए कि ये हराम है, कैसे रुकेंगे? इसी तरह जिनाकारी, इसी तरह चोरी, इसी तरह दीगर अहकाम नहीं, इस्लाम ने बतदरीज नाजिल किए, बतदरीज। एक साहब ने शराब पीकर नमाज पढ़ा दी तो जाहिर है जहन पर उसका असर था, शराब जो है वो अकल को जाहिल कर देती, इसीलिए इसे उम्मुल खबाइस कहा गया। शराब को उम्मुल खबाइस, खबाइस की मां, यानी जितने गलत काम हैं उसकी जड़ यही है। जब आदमी के अकल, अकलो खिरत खो जाए, शऊर ही ना रहे, तो वो तो जानवर बन जाता है ना, फिर वो जो चाहे कर, हराम हलाल किसी चीज की तमीज नहीं कर, वो जो चाहे कर। इसीलिए इसको उम्मुल खबाइस कहा गया। तो जब उन्होंने नमाज पढ़ाई तो आयत आगे पीछे हो गई, अल्लाह तबारक व तआला ने हजरत जिब्रील अलैहि सलाम के जरिए वही नाजिल फरमा दी, या अय्युहल्लज़ीना आमनू ला तक़रबुस्सलात व अंतुम सुकारा, ए ईमान वालों नमाज के करीब भी ना जाओ इस हालत में कि तुम नशे में हो, नशे की हालत में ना जाओ। इब्तिदा में کرتے تھے، شراب پیتے تھے، نمازیں بھی ہو رہی تھیں، ساری چیزیں تھیں، لیکن حرمت کے احکام نازل نہیں ہوئے تھے، آہستہ آہستہ نازل ہوئے. اور جب حرمت کے احکام نازل ہوئے، جب خالق کائنات نے دیکھ لیا نبی پاک علیہ الصلوۃ والسلام کی تعلیمات سے، اب مسلمان اس حالت میں پہنچ گئے ہیں کہ اب حکم نازل کیا جائے گا تو فوراً چھوڑ دیں گے، اسی وقت حکم نازل کر دیں. انما الخمر والمیسر والانصاب والازلام رجس من عمل الشیطان، بے شک یہ شراب، یہ جوا، یہ پاسے، یہ کھیل، یہ تماشے، یہ جتنے بھی ہیں، یہ سب نجس ہیں اور شیطانی کاموں میں سے. من عمل الشیطان، جیسے ہی حکم نازل ہوا اب مسلمان اس کیفیت میں تھے کہ حکم نازل ہو اور چھوڑ دیں. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، یہ حرمت کا حکم آیا ہے شراب کی، جس کے گھر میں شراب تھی سب نے الٹ دی، شراب کے مٹکے بھرے ہوئے رکھے تھے وہ گلی میں لا کر توڑ دیے، پھوڑ دیے اور گلی میں شراب بہ رہی. یہاں تک کہ جس نے گلاس اٹھایا تھا یا پیالہ جس میں شراب تھی وہ اٹھا کر منہ تک لایا تھا، اس کے کان میں آواز پہنچی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ہے اس کی حرمت کا حکم آ گیا ہے، خالق کائنات نے شراب کو حرام قرار دے دیا ہے، منہ تک لائے ہوئے پیالے کو پھینک دیا. ایسی اطاعت، ورنہ اگر پی جاتے تو کیا ہوتا، کسی کو کیا پتا تھا، بھئی میں تو منہ تک لایا تھا، پی لیا، مجھے تو بعد میں پتا چلا. جیسے ہی کان میں آواز پہنچی پیالہ اٹھا کر پھینک. مدینہ طیبہ کی گلیوں میں شراب ایسے بہ رہی ہے جیسے بارش کا پانی بہتا، کئی دن تک اس کی بو آتی رہی، زمین میں خشک ہو گئی، لیکن مسلمانوں نے ایسی اطاعت اور فرما برداری کا مظاہرہ کیا، جب حکم نازل ہوا اسی دن سے چھوڑ دیا. تو اسلام دین فطرت ہے، خالق فطرت نے فطرت کے تقاضوں کے مطابق احکامات نازل کیے. ایک ایک حکم نازل ہوتا رہا ہوتا رہا، سچے پکے مومن مسلمان بن گئے. تو کہنے کا مقصد یہ ہے، اسلام کی تعلیمات آسان ہیں، اسلام آسانی پیدا کرتا ہے، مشکلات پیدا نہیں کرتا. مثلا اب آپ یہ دیکھیں، احکامات اسلام کا جائزہ لیں، حج کا حکم دیا ایک مرتبہ، ہر مسلمان مرد عورت عاقل بالغ پر زندگی میں صاحب نصاب ہونے کی صورت میں ایک مرتبہ حج فرض. وللہ علی الناس حج البیت من استطاع الیہ سبیلا، اللہ کے لیے بیت اللہ کا حج کرنا فرض ہے اس پر جو اس کے کرنے کی طاقت و استطاعت رکھتا ہو، زادہ راہ رکھتا ہو، صاحب نصاب ہو، اتنا پیسہ ہو کہ آنے جانے کا خرچ برداشت کر سکے، وہاں رہنے کا کھانے پینے کا یہ وہ برداشت کر سکے، اور گھر والوں کے لیے اتنا چھوڑ کر جائے کہ جب یہ واپس آئے تو اس وقت تک وہ آرام سے رہ سکیں، کھانے پینے کی چیزیں ان کے پاس ہوں، کسی سے مانگے نہیں، کسی کے آگے ہاتھ نہ پھیلائے. من استطاع الیہ سبیلا، قید لگا دی. اب اگر یہ کہا جاتا ہر سال فرض ہے تو کیا ہوتا، کسی میں ہمت تھی ہر سال جانے کی، ایک سال ہی جانے کی ہمت نہیں ہوتی مہنگائی کی وجہ سے. اچھا ہوا بھی یہی، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا حج فرض ہے، ایک صحابی بیٹھے تھے، انہوں نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم کیا ہر سال فرض ہے؟ سرکار نے خاموشی اختیار فرمائی. پھر انہوں نے دوبارہ سوال کیا، کیا ہر سال فرض ہے؟ پھر سرکار نے خاموشی اختیار. پھر تیسری مرتبہ کہا، کیا ہر سال فرض ہے؟ قربان جاؤ، عقید و جہاں صلی اللہ علیہ وسلم کے تینوں مرتبہ زبان مبارک سے کوئی جملہ نہیں فرمایا، خاموشی. اور جب تین دفعہ وہ پوچھ کر خاموش ہو گئے، پھر کچھ دیر توقف کرنے کے بعد پھر عقید و جہاں صلی اللہ علیہ وسلم نے فرمایا، اگر جس وقت یہ سوال کر رہا تھا میں ہاں کہہ دیتا تو ہر سال فرض ہو جاتا، ہر سال فرض ہو جاتا. کتنا خیال ہے ہم گناہگاروں کا، حضور تو فرما دیتے، آج کوئی کر سکتا تھا؟ نہیں، نگاہیں نبوت اور رسالت اس دور کو، اس کے بعد کے دور کو، آج کے دور کو، اور قیامت تک آنے والے تمام ادوار کو اور تمام انسانوں کو دیکھ رہی، اپنی نگاہیں نبوت اور رسالت سے دیکھ رہے تھے. اگر میں نے ہاں کہہ دیا میرے یہ غلام کیسے ہر سال جائیں گے؟ کیسے ہر سال یہ حج کریں گے؟ خاموشی اختیار، ہم گناہگاروں کے لیے. فرمایا میں ہاں کہہ دیتا تو ہر سال فرض ہو جاتا. تو اسلام کے جتنے احکامات آپ دیکھیں آسانی، کوئی سختی نہیں. وضو کرنا ضروری ہے نہیں ہے، تیمم کر لو، وضو کا قائم مقام. نماز کھڑے ہو کر نہیں پڑھ سکتے، بیٹھ کے پڑھ، عذر ہو. ویسے نہیں کہ تھک گئے تو نہیں، کھڑے نہیں ہو سکتے بیٹھ جائیں، نہیں، عذر شرعی ہونا چاہیے. بیٹھ کے نہیں، لیٹ کے پڑھ لو. ایک مریض ہے جو بیٹھنے کی بھی ہمت نہیں ہے، لیٹ کے پڑھ لے، اشارے سے پڑھ لے. ان دین یسر، دین میں آسانی، دین میں کوئی سختی نہیں ہے. کیا آپ کھڑے ہو نہیں سکتے؟ آپ کو کھڑا ہونا ضروری ہے. ایک آدمی ہے جس کی خدا نخواستہ کوئی ایسی تکلیف ہے کہ بیٹھ ہی نہیں سکتا، نہیں زبردستی اسے بٹھاؤ، اسے نماز پڑھاؤ، ایسا نہیں ہے، لیٹ کے پڑھ سکتا. آسانی ہے، خالق کائنات آسانی پیدا کر رہا ہے. ہم نے تو اتنی آسانی کر دی، تم نماز پڑھنے والے تو بنو، تم نماز تو پڑھ کر دکھاؤ. آسانی ہے، حج میں آسانی ہے، روزے میں آسانی ہے، دیگر احکامات اسلام جس کو آپ دیکھ لیں. خالق کائنات نے جتنے بھی احکامات نازل کیے فطرت کے مطابق ہیں، کوئی اس کے خلاف نہیں. تو اس حدیث شریف میں نبی پاک علیہ الصلوۃ والسلام جو تعلیم دے رہے ہیں صحابہ کو، اور صحابہ کے ذریعے ہم غلاموں کو، اور قیامت تک آنے والے سارے امتیوں کو، سرکار یہی بتا رہے ہیں تم آسانی پیدا کرنے والے بنا کر بھیجے گئے ہو، تم مشکلات پیدا کرنے والے نہیں بنا کر بھیجے گئے. اس کا مقصد کیا ہے؟ اگر کسی شخص کو کوئی ایسا عمل مسجد کے اندر کرتا ہوا آپ دیکھ لیں، اس کو ڈانٹے نہیں، اسے مارے نہیں، اسے جھڑکے نہیں، آسانی کے ساتھ بہتر انداز سے ایک بات اس تک پہنچا دے. قرآن نے کہا ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنہ، بلاؤ اپنے رب کی طرف، کیسے؟ حکمت کے ساتھ، نصیحت کے ساتھ، اور اچھی بات کے ساتھ. لوگوں کو اچھی بات کے ساتھ بلاؤ. اور اسی چیز کو بزرگان دین اور اولیاء کاملین نے اپنی تعلیمات میں شامل فرمایا. حضرت نظام الدین اولیاء محبوب الہی، جن کا لقب ہے سلطان المشائخ، بیٹھے ہیں. ایک ہندو موچی جو جوتیاں گاٹتا تھا حضرت کی خدمت میں آیا، عقیدت ہو گئی، خانقاہ کے اندر نہیں دروازے پہ کھڑا ہاتھ جوڑ کر. آپ دیکھتے ہیں نا ہندو ہاتھ جوڑتے ہیں، مسلمان تو ہاتھ نہیں جوڑتا کسی کے آگے، ہندو ایسے کرتے ہیں. اس نے ایسے کیا، حضور میں جا رہا ہوں، اتنے کا چمڑا لوں گا، کام کروں گا، پھر شام کو واپس آؤں گا. آپ نے نظر اٹھا کر دیکھا، اشارہ کر دی، زبان سے کچھ نہیں کہا، اشارہ کر دی، جاؤ، چلا گیا. مریدوں میں بیٹھے ہیں، واعظ و نصیحت تبلیغ جاری ہے. شام ہوئی، پھر نشست ہوئی، پھر دیکھا کہ وہ اپنا کام ختم کر کے پھر آ گئے، پھر دروازے پر کھڑا ہے ہاتھ جوڑ کے. حضرت مصروف ہیں، نگاہ ڈالی، پوچھا، کہا میں نے اتنے کا چمڑا لیا، اتنی جوتیاں گاٹھیں، آج اتنا مجھے پیسہ ملا، اتنی انکم ہوئی، اب میں گھر جا رہا ہوں، اشارہ کر چلے جاؤ. آتا رہا جاتا رہا، آتا رہا جاتا رہا، کبھی اس سے نہیں کہا کہ مسلمان ہو جاؤ، ہندو تھا، کبھی کوئی اس سے بات ہی نہیں کی، صرف نگاہ ڈالی، اشارہ کر دیا، چلا گیا. اب حضرت کا وصال ہو گیا. وصال کے بعد بھی اس نے یہی معمول جاری رکھا، مزار شریف کے پاس آ کر کھڑا ہو کر کہتا تھا، اور اس کے دل کو تسلی ہوتی تھی کہ حضرت نے سن لیا، چلا جاتا. پھر شام کو کام ختم کر کے آتا تھا، پھر مزار مبارک کے پاس ہاتھ جوڑ کے کھڑا ہوا دروازے پر، باہر کی طرف، اندر نہیں، پھر دل کو محسوس ہوا کہ حضرت نے کہہ دیا، چلا گیا. لکھنؤ کے نواب، ان کے ہاں اولاد نرینہ نہیں تھی، انہوں نے آ کر منت مانی، اگر ہمارے یہاں اولاد نرینہ ہو گئی، ہم اتنی دے کے، یعنی کافی تعداد میں، ہم یہاں لا کر حضرت کا لنگر کریں گے، غریبوں کو کھلائیں گے سب. اللہ نے سن لیا، بزرگوں کے وسیلے سے اولاد نرینہ ہو گئی، بڑے خوش ہوئے. آئی وہ، آ کر وہیں دہلی میں لنگر پکوایا. حضرت نام الدین اولیاء محبوب الہی سلطان المشائخ رحمۃ اللہ علیہ، وہاں پر فاتحہ دی اور کہا ہم تقسیم کریں گے. خود وہ بیٹھ گئے تقسیم کرنے کے. غریب مسلمان مسکین یتیم آتے رہے، دیتے رہے، آتے رہے، دیتے رہے. یہ موچی ہندو، اس کو پتا چلا کہ لنگر تقسیم ہو رہا ہے، یہ بھی اپنا پیالہ لے کر پہنچ گیا. انہوں نے دیکھا تو کون ہے، ہندو ہے؟ اس نے کہا جی ہندوؤں کو نہیں دیتے، بھاگ یہاں سے، ہندوؤں کو ہم نہیں دیتے. رول آنکھوں سے آنسو نکلا، مجھے غریب کو نہیں ملا، ہو سکتا ہے بھوکا بھی ہو بیچارہ. گیا جا کر روزے پہ کھڑے ہو کر رویا، اشارہ کیا، شکایت کر دی ان کی، اور اس کے بعد چلا گئے. انہوں نے لنگر ونگر تقسیم کیا، اس کے بعد اپنی شان سے اپنی سواریوں میں بیٹھے اور کرتے کرتے سفر کرتے کرتے لکھنؤ پہنچ گئے. رات ہو گئی، سو گئے، خواب میں حضرت کی زیارت ہوئی. تو نے ہمارے اس چمار کو، موچی کو واپس کر دیا، ہم نے تمہاری نیاز واپس کر دی، ہم قبول نہیں کریں گے، تم نے اس کو رٹا دیا. بس آنکھ کھل گئی، حیران و پریشان، یہ کیا ہوا؟ ذہن پر زور دیا، یاد آیا کہ ہاں ایک آیا تو تھا ہندو، اور ہم نے اس سے کہا تھا تو ہندو ہے، بھاگ جا، ہم نہیں دیتے. خیال آیا کہ تو بہت بڑی غلطی ہوئی، حضرت نے نیاز واپس کر دی. دوبارہ سے سواریاں تیار کرو. دوسرے دن پھر روانہ دے لی، پھر پہنچے، پھر اتنا ہی لنگر پکایا. اب دیگے تیار ہیں، لنگر تیار ہیں، اس چمار کو ڈھونڈ رہے ہیں. حضرت کا وہ چمار، وہ موچی، وہ کدھر ہے؟ لوگوں نے کہا وہ تو فلاں گلی میں بیٹھا ہوگا، اس کا کام تو جوتیاں گاٹنا ہے، وہاں اس کی دکان ہوگی. یہ لکھنؤ کا نواب، جس کی بڑی عزت تھی، بہت پیسے والا آدمی، یہ گیا جا کر اور اس کے پیر پکڑ لی، مجھے معاف کر دو. وہ ایک دم کھڑا ہو گیا، حضرت یہ کیا، آپ تو اتنے بڑے نواب صاحب، آپ کیا کر رہے ہیں؟ کہا ہمیں نہیں پتا تھا تیرا اتنا بڑا رتبہ. اس نے کیا ہوا، کہا کل ہم نے تجھے دھتکار دیا تھا، تجھے واپس کر دیا تھا، سلطان المشائخ نے ہمیں واپس کر دیا، ہماری نیاز واپس کر دی، ہمیں نہیں پتا ان کی بارگاہ میں تیرا ایسا مقام مرتبہ، تیری وجہ سے وہ سب نیاز واپس کر دی. انہوں نے جلال کے عالم میں فرمایا، سارا واقعہ بیان کر دیا، خواب بیان کر دیا. اس کی آنکھوں سے آنسو جاری ہوئے، اور اس ہندو نے کہا میرا یہ مقام، ارے میں تو ہندو ہوں، حضرت کے پاس تو مسلمان، اور ایک سے ایک بڑا آدمی وہاں پر موجود، مجھے غریب پر اتنی کرم نوازی. فوراً اچھا انہوں نے کہا اب تو چل ہمارے ساتھ مزار کے پاس کھڑا ہو اور کہے کہ میں نے انہیں معاف کر دی، جب تو کہے گا تب حضرت قبول کرے گی. روتا ہوا گیا اور جا کر مزار شریف کے پاس کھڑے ہو کر رو کر کہا حضور میں تو گناہ گار، میں تو ہوں ہندو، میں تو ناپاک نجیز، اور آپ کا مقام، آپ کا مرتبہ، مجھے تو ایک عقیدت تھی، محبت تھی، اس لیے میں آتا تھا، مجھے کیا پتا تھا کہ آپ کی اتنی نگاہیں کرم کہ مجھے ہندو کی وجہ سے مسلمان کی نیاز آپ نے واپس کر دی، آپ کا اتنا کرم ہے تو میں آج ہی کلمہ پڑھ کے مسلمان ہو جاتا. سب سے پہلے اس نے وہیں کھڑے ہو کر کلمہ پڑھا اور مسلمان ہو گیا. اور اس کے بعد ان نواب صاحب نے کہا میں تقسیم نہیں کروں گا، تو تقسیم کرے گا. لینا تو دور کی بات ہے، تو کتنا لے گا، تقسیم ہی تو کرے گا، جتنا چاہے اس میں سے لے لے، حضرت کی بارگاہ میں تیرا اتنا مقام ہے. مسلمان ہو گیا، اپنے ہاتھ سے لنگر تقسیم کیا. نواب صاحب نے کہا جتنی دیکھے چاہے لے جا، ہمیں تو پتہ چل گیا کہ تیرا کیا مقام. یہ ہے بزرگوں کی شان. زندگی میں کبھی نہیں کہا کہ کلمہ پڑھ کے مسلمان ہو جا، وصال کے بعد ایسی کرامت دکھا دی کہ خود بخود مسلمان ہو، ظاہر اور باطن کو پاک کر دیا. تو اللہ کے نیک اور برگزیدہ بندے اسلام کی تعلیمات دیتے ہیں سختی سے نہیں، وہ بھی اگر بھگا دیتے کہ بھائی یہاں تو میرے پاس تو مسلمان آتے، یہ ہندو کیوں آ رہا ہے، روزانہ آ کے خامخائیں آ کے مجھے بتا کے چلا جاتا ہے، پھر واپس آ جاتا ہے، کیا ضرورت ہے، نکالو باہر اس کو، مریدین سے کہہ کر باہر نکال دیتے. نہیں، قریب بلایا، قریب بلایا، اس کو دھتکارا نہیں، خانقاہ کے اندر آتا تھا، حجرے کے دروازے پہ کھڑا ہو کر کہتا تھا और विसाल के बाद उससे मोहब्बत शफकत ऐसी दिखाई कि वो कलमा पढ़ के मुसलमान हो। यह है अल्लाह के वलियों की शान। इस्लाम तलवार से नहीं फैला, इस्लाम अखलाक से फैला, इस्लाम मोहब्बत से फैला है, इस्लाम अमन से फैला है। तलवार किसी के गर्दन पे रख दो कलमा पढ़ेगा कलमा, हो सकता है मौत के डर से पढ़ ले, लेकिन बाद में जब तलवार हट जाएगी, जब आजाद हो जाएगा, तब किसी को जोर जबरदस्ती के साथ कभी भी अपना मुती फरमानबरदार नहीं बनाया जा सकता। आप तलवार रख दें, मौत के डर से पढ़ लेगा, लेकिन जब आजादी मिलेगी फिर वो उसी तरह हो जाएगा। तो ऐसे कैसे मुसलमान? किसी सहाबी ने तलवार के जरिए इस्लाम नहीं फैलाया, बल्कि मौलाए कायनात हजरत अली शेर खुदा रजी अल्लाह तआला अन्हु की शान देखी, काफिर से लड़ रहे, तलवार हाथ में, उसको गिरा दिया, उसके सीने पर सवार हो गए, उठाई तलवार, तलवार उठने में और गर्दन पर चलने में कितनी देर लगती? एक सेकंड भी नहीं लगता। तलवार उठाई और ऐसे मारते अलग हो जाती गर्दन। उसने आपके चेहरे मुबारक पर थूक दिया, उस यहूदी ने, काफिर ने थूक दिया हजरत अली शेरे खुदा रजी अल्लाह तआला अन्हु के चेहरे पर, उसी वक्त छोड़कर अलग खड़े हो गए। वो हैरान हो गए, ये क्या हुआ? अरे थूकना, थूकने से तो और ज्यादा मुझे मारना चाहिए था, इनको गुस्सा आता। हैरान होकर खड़ा हुआ, अली ये क्या बात है? आप मुझसे लड़ रहे थे, आपने मुझे गिरा दिया, मेरे सीने पे सवार हो गए, और करीब था कि इस तलवार से मेरा सर तन से जुदा कर देते, मैंने थूका, आप लड़ाई छोड़कर अलग खड़े हो गए, ये क्या मसला है? अब सुनो मौला कायनात का जवाब, सुनो और याद रखो। फरमाया, मैंने तलवार उठाई सिर्फ अल्लाह की रजा के लिए, मैंने तुझे नीचे गिराया अल्लाह की रजा के लिए, मैं सीने पर सवार हुआ अल्लाह की रजा के लिए, मेरी नियत में यह था कि ये दुश्मन रसूल है और इसे मारने में इताअत रसूल है, मैं अल्लाह की रजा के लिए कर रहा था, लेकिन जब तूने मेरे चेहरे पर थूका तो मेरे अंदर गुस्सा पैदा हुआ, अब मेरा नफ्स शामिल हो गया, गुस्सा जो पैदा हुआ मेरा नफ्स शामिल हो गया, मैंने यह सोचा अब अगर मैंने तुझे कत्ल किया तो अल्लाह की रजा के लिए थोड़ी, मैंने तो अपनी वजह से किया, मैंने तो अपनी वजह से किया, इस वजह से मैं छोड़कर अलग हो गया कि मेरे अमल में खुलूस नहीं रहा था, गुस्सा शामिल हो गया। गुस्सा आना तो फितरी बात है ना, कोई चेहरे पर थूक दे तो गुस्सा आएगा, पर मैं, मेरे अंदर गुस्सा पैदा हो गया, छोड़ दिया, और जैसे ही छोड़ा और यह बताया, वो उसी वक्त कलमा पढ़ के मुसलमान हो। अब एक बात बताओ, तलवार चल जाती तो क्या होता, और न चली तो क्या हुआ? चल जाती काफिर कट जाता, और हटा दी तो कुफर कट गया। अगर तलवार चला देते हजरत अली शेर खुदा रजी अल्लाह तआला अन्हु, काफिर कट जाता, तलवार हटा दी तो काफिर तो बच गया, उसका कुफर कट गया। इस्लाम काफिरों को खत्म करने नहीं आया है, उनके कुफर को खत्म करने आया। अरे काफिरों को खत्म कर दोगे तो मुसलमान कौन होगा? काफिरों को खत्म कर दोगे तो मुसलमान कौन होगा? काफिर को मत मारो, उसके कुफर को खत्म कर दो। दुश्मन को मत खत्म करो, उसकी दुश्मनी को खत्म कर दो। मुनाफिक को खत्म ना करो, उसके निफाक को खत्म कर दो। क्यों? काफिर का कुफर खत्म हो जाएगा, मुसलमान बन जाएगा। दुश्मन की दुश्मनी खत्म हो जाएगी, दोस्त बन जाएगा। मुनाफिक का निफाक खत्म हो जाएगा, मुखलिस मोमिन बन जाएगा। तो इस्लाम काफिरों को खत्म करने नहीं आया है, कुफर को खत्म करने आया है। मुनाफिक को खत्म करने नहीं आया, उसके निफाक को खत्म करने आया। दुश्मन को खत्म करने नहीं आया, उसकी दुश्मनी को खत्म करने आया। पूरी सरकार की सीरत उठाकर देख लो, हर जगह अखलाक ही अखलाक, हर जगह मोहब्बत ही मोहब्बत। जिन्होंने रास्ते में कांटे बिछाए उनको भी माफ कर दिया, जिन्होंने संगबारी की जिसमें मुबारक लहू लहान किया उनके लिए भी दुआओं के लिए रहमतों वाले हाथ उठा दिए, जिन्होंने जुल्म और सितम किया, नमाज की हालत में ऊंट की गिलादत ओजड़ी, گردن مبارک پر پشت مبارک پر ڈالی، ان کو بھی معاف کر دیا، کسی کو نہیں چھوڑا، سب کو معاف کر دیا، جس جس کو معاف کیا سب کلمہ پڑھ کے مسلمان، انتقام نہیں لیا. اگر مکے میں داخل ہوئے تھے انتقام کی سزا بلند کرتے تو صحابہ اتنے جوش میں تھے کہ ایک کافر بھی مکے میں باقی نہیں رہتا، ان کے ٹکڑے ٹکڑے کر دیتے. اتنی کثیر تعداد میں صحابہ حضور علیہ الصلوۃ والسلام کے ساتھ، تلواریں ان کے ساتھ، سامان حرب اسلحے سے لیس، لیکن آقا دو جہاں صلی اللہ علیہ وسلم کی زبان مبارک سے ایک لفظ نکلا، آج امن کا دن ہے، آج امن کا دن ہے، آج معافی کا دن ہے. جو تلوار رکھ دے اس کے لیے امان ہے، جو اپنے گھر کا دروازہ بند کر لے اس کے لیے امان ہے، جو ابو سفیان کے گھر میں پناہ لے لے اس کے لیے امان ہے. امن امن کی ایسی صدا بلند کی کہ جتنے بھی تھے سب کلمہ پڑھ کے مسلمان. تو یہ اسلام کی تعلیم ہے، یہ اسلام کی تعلیم، اور یہی بزرگان دین اور اولیاء کاملین کی تعلیم. تو جب ہم نبی پاک علیہ الصلوۃ والسلام کی سیرت کا مطالعہ کرتے ہیں تو ہمیں پتہ چلتا ہے کہ اللہ کے حبیب علیہ الصلوۃ والسلام نے کس طرح اسلام پھیلایا، معافی کے ساتھ، امن کے ساتھ، محبت کے ساتھ، خلوص کے ساتھ، ایک دوسرے کے ساتھ محبت اور رواداری قائم کرتے ہوئے اللہ کے حبیب علیہ الصلوۃ والسلام نے اسلام کو پھیلایا. اور اگر سختی ہوتی کوئی بھی اسلام کے قریب نہیں آتا، غلط عمل کیا جاؤ بھاگ جاؤ، تم نہیں کر سکتے، اس نے غلطی کی اس کو ڈانٹ دیا، اس کو مار دیا، فلاں کو پٹوا دیا، اس کو یہ کر دیا، کیسے اسلام قبول ہو؟ معافی کا اعلان فرما دیا، نرمی فرما دی، محبت کو بکھیر دیا، امن کا پیغام دیا، سب کے سب اسلام میں داخل ہو. قرآن نے کہا اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا. اے محبوب صلی اللہ علیہ وسلم، آپ دیکھیں گے کہ لوگ جوق در جوق، فوج در فوج اسلام میں داخل ہوں. اور یہی ہوا، پہلے ایک ایک دو دو مسلمان ہوتے تھے، آج ایک ہو گیا، کل دو ہو گئے، پرسوں تین ہو گئے، چار ہو گئے، اس طرح. اور جب اسلام کی سنہری اصول پھیلنے لگے، تعلیمات پھیلنے لگی، قبیلے کے قبیلے آتے تھے اور کلمہ پڑھ کے مسلمان ہو جاتے. اسلام اخلاق سے پھیلا. اب یہ تمام چیزیں سننے کے بعد اگر ہم اپنا جائزہ نہیں اور دیکھیں تو کیا ہم اس کے مطابق عمل کر رہے؟ نہیں، ہم تو آپس میں ذرا سی بات پر دست و گریباں ہو جاتے، یہ کیوں ہوا، میرے ساتھ ایسا کیوں ہوا. خاص طور پر اہل طریقت اور اہل محبت جو آپ لوگ ہیں، اہل طریقت اہل محبت کا مطلب ہے جو کسی کے دامن سے وابستہ ہوں. جب آپ بیعت ہو گئے اہل طریقت میں آپ شامل ہیں، اور مسلمانوں کو چھوڑیے، آپ پر زیادہ لازم ہے کہ آپ محبت سے، خلوص کے ساتھ، آپس میں بھی، پیر بھائیوں میں بھی، رشتہ داروں میں بھی، دوستوں میں بھی محبتیں بکھیرے، ایک دوسرے کے ساتھ صلہ رحمی کریں، ایک دوسرے کو معاف کر دیں. ہم کہتے نہیں، جو ہم چاہتے ہیں وہ ہوں. حضرت مجدد الف ثانی شیخ احمد سرہندی فاروقی رحمت اللہ علیہ، بڑی پیاری بات انہوں نے کہی، اور بزرگوں کے کلام میں بڑا اثر ہے، بزرگوں کی باتوں میں بڑا اثر ہے. ہم دو گھنٹے کی تقریر میں وہ بات نہیں کہہ سکتے جو اللہ کا ولی دو جملوں میں کہہ دے. حقیقت ہے، پوری تقریر ہم کر دیں، یہ سنا رہے ہیں، وہ سنا رہے ہیں، وہ سنا رہے ہیں، اللہ کا ولی دو جملے بیان کرے گا یا ایک جملہ بیان کرے گا، ساری تقریر اسی کے اندر، اسی کو اگر سمجھ لو. اور وہ دو جملے ایسے ہیں جو دل پر لگتے ہیں. کسی نے کہا حضور مجھے نصیحت کیجئے، لوگ ہوتے ہیں نا، تو حضرت مجدد الف ثانی شیخ احمد سرہندی فاروقی رحمت اللہ علیہ، ایک آدمی آیا، حضور مجھے نصیحت کیجئے. کہا عمل کرو گے؟ جی جی عمل کرو. مجھے کوئی نصیحت کی. کیا نصیحت کی؟ فرمایا ایک تو خدا نہیں بننا اور ایک رسول نہیں بننا. بس جاؤ. اس نے کہا یہ کیا بات ہوئی، خدا نہیں بننا، رسول نہیں بننا، معاذ اللہ میں کیوں خدا بننے لگا، معاذ اللہ میں کیوں رسول بننا، بھائی خدا خدا ہے، رسول رسول. بزرگوں کی بات سمجھنا آسان نہیں ہے، लेकिन जब समझ लोगे तो फिर अश कर उठोगे कि क्या बयान कर दिया। अब बताइए, ये जुमला आपके भी समझ में नहीं आएगा, आया किसी के समझ में? खुदा नहीं बनना और रसूल नहीं बनना, ये कहा जाओ बस। उसने कहा ये क्या बात है, मुझे समझाए ना। मैंने कब कहा है कि मैं माजल्ला खुदा हूं या माजल्ला मैं रसूल हूं? भाई खुदा की शान जो है उसकी शान वाला कोई नहीं है, रसूल सल्लल्लाहु अलैहि वसल्लम की जो शान है वो अपनी जगह है। कहा आओ हम तुम्हें समझाएं। सिर्फ खुदा ही की शान ये है कि जो वो चाहे वो हो जाए, और सिर्फ रसूल ही की शान ये है कि जो उसका हुक्म ना माने दारे इस्लाम से खारिज हो जाए। अब समझ में आई? कहा नहीं। कहा और समझो, हम ये कहते हैं बस जो हम चाहते हैं वो होना चाहिए, तुम खुदा क्यों बन रहे हो? तुम तो बंदे हो, ये तो खुदा की शान है कि जो वो चाहे वो हो जाए। बंदे का हर चाह नहीं होता, खुदा का हर चाह होता है। अब आई समझ? और दूसरी बात, जो हमारा हुक्म नहीं माने का बस ये काफिर है। बसूरत दीगर फतवा दे दिया दार इस्लाम से खारिज। यही हो रहा है ना आजकल, किसी को सुन्नियत से खारिज कर दिया, किसी को इस्लाम से खारिज कर दिया। हमारे मुताबिक नहीं चलता, ये सुन्नी नहीं है, खारिज है। और आगे बढ़ेगी इस्लाम से ही खारिज है। किसी को कुछ कह दिया, किसी को कुछ कह दिया, तुम रसूल हो क्या माजल्ला कि जो तुम्हारा हुक्म ना माने वो इस्लाम से खारिज हो जाए? मुजद्दिद अल्फिसानी का कौल पढ़ो, खुदा मत बनना, रसूल मत बनना। सिर्फ खुदा ही की शान ये है कि जो वो चाहे वो हो जाए, तो तुम क्यों ये चाहते हो कि जो मैं चाहूं वो हो जाए? तुम खुदा नहीं हो, तुम तो बंदे हो, तुम तो आजिज हो, तुम तो खाक से बदतर हो। कैसे ये चाहते हो कि जो मैं चाहूं वो हो जाए और जो तुम्हारा हुक्म ना माने वो दार इस्लाम से खारिज हो जाए? नहीं, ये सिर्फ रसूल की शान सल्लल्लाहु अलैहि वसल्लम, जो उनका हुक्म ना माने वो दार इस्लाम से खारिज, तुम्हारा हुक्म ना माने तो क्या होगा? ये है बुजुर्गों की शान। कहा बस ये दो नसीहतें याद रखना, कभी खुदा नहीं बनना और ना बनने की कोशिश करना, और ना रसूल बनना ना बनने की कोशिश करना। इस पर अमल कर लोगे, यहां भी कामयाब वहां भी कामयाब। यह है बुजुर्गों की शान। और अगर देखा जाए तो हमारी कैफियत यही है, बस जो हम चाहते हैं वो होना चाहिए। नीचे से लेकर ऊपर तक और ऊपर से लेकर नीचे तक आप देख लें, सदर से लेकर वजीर आजम और फिर नीचे तक आप आ जाइए, यही कैफियत है। और नीचे से ऊपर चलें तो वहां तक यही कैफियत है। हर आदमी चाहता है जो मैं चाहता हूं वो हो जाए, और जो मेरा हुक्म ना माने बस उसको दार इस्लाम से खारिज कर दूं, या उसको खत्म ही कर दूं, या उसकी ऐसी तैसी कर दूं, यही तो हो रहा है। तो फरमाया खुदा नहीं बनना और रसूल नहीं बनना। कभी ये ना सोचो कि जो मैं चाहूंगा वो होगा, नहीं। और इसमें फिर वही बात आ जाती है, हां ऐसा भी हो सकता है कि जो तुम चाहो वो हो जाए। ये भी एक पॉइंट अचानक मेरे जहन में आ गया, ये भी हो सकता है कि जो आप चाहें वो हो जाए। आप कहेंगे तो बड़ी अच्छी बात है, जो हम चाहें वो हो जाए, ये तो बड़ी अच्छी बात है। हां ये बिल्कुल मैं पूरे दावे से कह सकता हूं, पूरी जिम्मेदारी से मैं ये कह सकता हूं, जो आप चाहेंगे वो ही होगा, ये हो सकता है। लेकिन इससे पहले वो करना होगा जो रब चाहता है। इससे पहले वो करो जो रब चाहे वो करो, जो रब चाहे वो करो, पहले रब की रजा। और जब ये हो जाएगा तो फिर जो तुम चाहोगे फिर वो रब कर दे। पहले वो तो कर लो जो रब चाहता है। रब चाहता है हम नमाज पढ़ें, हम पढ़ते हैं। रब चाहता है हम गीबत ना करें, हम छोड़ते हैं। रब चाहता है हम लोगों के हुकूक गसब ना करें, हम इस पर अमल करते हैं। रब चाहता है हम कर्ज अदा कर दें, हम करते हैं। रब चाहता है कि हम दूसरों को तकलीफ ना दें, हम इस पर अमल करते हैं। रब चाहता है बेवाओं यतीमों मिस्कीनों का माल मत खाओ, हम खाते हैं। ये सही है। ये सारी चीजें जो रब चाहता है हम नहीं कर रहे, तो फिर जो हम चाहते हैं वो रब क्यों करेगा? तुम अल्लाह की मानो, अल्लाह तुम्हारी माने। तुम अल्लाह की मानो, अल्लाह तुम्हारी माने। तो ये बुजुर्गान दीन औलिया कामिलीन सारी उम्र अल्लाह की मानते रहे। जब ये अल्लाह की मानते रहे तो इन्होंने जिसके लिए हाथ उठा दिया फिर रब ने इनकी भी मान, जिसके लिए हाथ उठा दिया रब ने मान लिया। हम कहां मानते हैं? वो कहते हैं नमाजें पढ़ो, हम नमाजें कजा करते हैं। वो कहते हैं हुकूक पामाल ना करो, हम वो करते हैं। वो कहते हैं रिश्तेदारों के साथ सिला रहमी करो, हम लड़ाई करते हैं, सबसे लड़कर बैठे। वो कहते हैं अमानत में खयानत ना करो, हम करते हैं। झूठ गीबत चुगली सारी चीजें करते हैं, फिर कहते हैं हमारी दुआ कबूल नहीं हो रही। कैसे कबूल होगी? पहले वो करो जो रब चाहता है, जब तुम ये कर लोगे तो फिर रब वो करेगा जो तुम चाहोगे, फिर रब वो करेगा जो तुम चाहोगे। मेरे बुजुर्गों और दोस्तों, कहने का मकसद ये है कि हमें हर चीज में नरमी इख्तियार करनी चाहिए। अब इसमें देखिए कई शोबे हैं, अपने घर में, अपने महल्ले में, अपने इलाके में, अपने अजीज और रिश्तेदारों में, अपने दोस्तों में, जहां जहां तक दायरा इख्तियार है, पूरा माशरा फर्ज से ही माशरा बनता है, ये सारे अफराद जमा होते वही माशरा बन जाता पूरा। उसमें हर शख्स ये कोशिश करे कि मैं अपने रिश्तेदारों के साथ सिला रहमी करूंगा, मैं अपने दोस्तों के साथ मोहब्बत से पेश आऊंगा, मैं अपने घर वालों पर सख्ती नहीं करूंगा। हर आदमी ये करे पूरा माशरा सुधर जाएगा। और अगर जाहिर कुछ बातिन कुछ, घर में सख्ती है, कोई बात करने के लिए तैयार नहीं, बात करना भी चाहे तो बात करने के लिए ये खुद तैयार नहीं, इतनी सख्ती इतना जुल्म, बाहर आकर बहुत नरम बने। जाहिर और बातिन, जलवत और खलवत एक होनी चाहिए। जो जाहिर है वही बातिन है, जो बातिन है वही जाहिर। जैसे अंदर हो वैसे बाहर, जैसे घर में वैसे बाहर, और जैसे बाहर वैसे घर। जब जाहिर और बातिन एक है तब बंदा नेक है, और अगर जाहिर और बातिन कुछ और है तो फिर नेक नहीं। तो इसलिए ये जितने शोबे हैं जिनसे हम ताल्लुक रखते हैं, जिनके साथ हम रहते हैं, तो जब हम इनके साथ सिला रहमी करेंगे, मोहब्बत से पेश आएंगे, अखलाक से पेश आएंगे, नबी पाक अलैहिस्सलाम के उस्वा हसना पर अमल करेंगे, दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। अल्लाह तबारक व तआला ने एक ऐसी जात हमें अता फरमा दी कि जिसके अंदर हर शोबे में रहनुमाई है। कोई किसी शोबे से ताल्लुक रखता हो उसी नजर से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत देख ले, रहनुमाई मिल रही। अगर उस्ताद है और वो देखे कि मैं शागिर्द को कैसे पढ़ाऊं, वो देख ले साहबा इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन को किस तरह हुजूर तालीम देते। एक आलिम है वो देखे कि मैं किस तरह तालीम दूं, सरकार की सीरत देख ले। एक बाप है और वो देखे कि बेटे को कैसे, बच्चों को कैसे तालीम दूं, सरकार की सीरत देख ले। एक शौहर है वो देखे कि बीवी के साथ कैसे रहना है, उसने सलूक किस तरह करना है, सरकार की सीरत देख ले। एक जर्नैल है और वो देखे कि मुझे जंग में किस तरह जंग करनी है, कैसे उनके साथ सलूक करना है, हुजूर की सीरत देख ले। जो भी शोभा जिंदगी का है, कोई शोभा सरकार ने छोड़ा नहीं, कामिल और अकमल जात अल्लाह ने बना दी नबी पाक अलैहिस्सलाम। हमें कहीं देखने की जरूरत ही नहीं। ये जितने बड़े बड़े दुनिया में लोग गुजर चुके हैं, शेक्सपियर, आइंस्टाइन और बहुत सारे बड़े बड़े नामी गिरामी गुजरे, अरस्तु, अफलातून, बू अली सीना और फला फरा जितने सारे गुजरे, सब अपने अपने फील्ड के माहिर थे। कोई तिब में, कोई इंजीनियरिंग में, कोई मेडिकल में, कोई फिलॉसफी में, कोई किसी इल्म में, कोई किसी इल्म में, ये सारे उनके कॉल पेश किए जाते हैं। अरस्तु अकॉर्डिंग टू अरिस्टोटल मैन, अकॉर्डिंग टू शेक्सपियर, अब बड़े खुशी से बयान करते, देखो शेक्सपियर ने ये कहा, अरस्तु ने ये कहा है, फला ने ये कहा है। मैंने कहा ये तो कहते हो अकॉर्डिंग टू शेक्सपियर, ये क्यों नहीं कहते अकॉर्डिंग टू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अकॉर्डिंग टू फारूक आजम, अकॉर्डिंग टू उस्मान गनी, अकॉर्डिंग टू अबू बकर सिद्दीक, अकॉर्डिंग टू अली शेर खुदा रदी अल्लाह का, इनके अकबाल पढ़ो, इनके फरमान पढ़ो, इसी में सब कुछ है। हमें गैरों की तरफ देखने की जरूरत ही नहीं। एक साहब कहने वहां पर बहुत अच्छी जिंदगी है, कहां पर, कहने आप यूरोप चले जाए, बहुत अच्छी जिंदगी, अमन है, सुकून है, सब कुछ, सच बोलते हैं, कोई जाता है तो उसको रास्ता दे देते हैं, इंसानी जान की कदर है, कहा बहुत कदर है। वहां तो कदर है और हमारे मुल्कों में क्या कर रखा है। खैर वो फिर बात दूसरी तरफ चली जाएगी। कहने का मकसद ये, मैंने सिर्फ एक बात कही, मैंने कहा जितनी चीजें आपको नजर आ रही हैं ये सब हमारी जो उन्होंने ले ली और हमने छोड़ दी। उनको किसने बताया? अपने नबी की तालीम पे तो अमल करते नहीं, हमारे नबी की तालीम पे अमल कर रहे हैं। कहते वहां कतार लगी है तो सब एक कतार में डिसिप्लिन के साथ। यहां देखो मुसलमानों में डिसिप्लिन नहीं है, हमने कहा जितना डिसिप्लिन मुसलमानों में है किसी मजहब में नहीं है। टीवी पर एक मुसलमान एक अंग्रेज के साथ टीवी देख रहा और बैतुल्लाह का तवाफ दिखा रहे, तवाफ हो रहा। अंग्रेज ने कहा देखो हमारे अंदर कितना डिसिप्लिन है, हम कतार में खड़े होते हैं तो बिल्कुल कोई आगे पीछे नहीं होता, हम कहीं जाते हैं तो एक लाइन के साथ जाते हैं, टिकट लेते हैं तो कतार लगाते हैं, बस में बैठते हैं तो कतार लगाते हैं, किसी भी इदारे में जा रहे हैं तो कैसा डिसिप्लिन है हमारे, तुम्हारे ये क्या है? मुसलमान ने कहा मैं डिसिप्लिन दिखाऊं? उसने कहा दिखाओ। उसने कहा ये जो तवाफ हो रहा है तुम देख रहे हो ना, ये एक घर के गिर्द लोग चक्कर लगा रहे हैं, लाखों हजारों लोग, इनको रोकने में कितनी देर लगेगी? उसने कहा इनको रोकना तो बड़ा मुश्किल होगा, इतने सारे लोग हो रहे, जाके उनको रोकना पड़ेगा, ठहर जाओ फिर सबको बिठाना पड़ेगा। उसने कहा बिठाना पड़ेगा? एक मिनट लगेगा, एक मिनट लगेगा। उसने कैसे? कहा ठहर जाओ अभी। वो देखता रहा, तवाफ होता रहा होता रहा, एकदम अजान की आवाज आई। जैसे ही अजान की आवाज आई तवाफ करने वाले जितने भी थे सब अपनी जगह बैठ। कहा यह है इस्लाम का डिसिप्लिन। तुम कहते हो एक घंटा लगेगा, देर लगेगी, एक मिनट में अल्लाह अकबर की आवाज आई, सबके सब अपनी जगह बैठ गए और जमात की सफे बन गए। इस्लाम का डिसिप्लिन। तो अल्लाह के नाम पर जमा होने वाले, अल्लाह के नाम पर हरकत करने वाले, नमाज में हरकत इसी पे करते हैं ना, अल्लाहू अकबर सजदे में, तकबीर तहरीमा में अल्लाहू अकबर। ये खालिक कायनात ने बता दिया कि देखो मेरा नाम ऐसा है जो तुम सबको एक कर दे, इसी नाम पर तुम सब एक हो, और इस नाम पर एक होने वाले, इसी नाम पर झुकने वाले, इसी नाम पर उठने वाले, इसी नाम पर दाएं बाएं सलाम फेरने वाले, क्यों लड़ रहे हो आपस में? मस्जिद में कंधे से कंधा मिलाकर खड़े, वहां कोई किसी की जात पूछता है तुम कौन सी जात के? मैं उसको नहीं, तुम हटो दूसरे को भेजो, वो मेरे साथ कंधा मिला के खड़ा होगा। तुम्हारे पास पैसे नहीं, तुम गरीब हो पीछे जाओ, अमीर को भेजो वो मेरे साथ खड़ा हो, कोई पूछेगा नहीं, सबको एक कर दिया। अमीर हो गरीब हो फकीर हो वजीर हो, सबको एक कर दिया। अगर वजीर आखिर में आया है तो आखिरी सफ में है, और फकीर पहले आया है तो पहली सफ में। और खालिक कायनात ने ऐसा नजारा दिखा दिया कि अगर फकीर आगे है और अमीर पीछे है तो सजदे की हालत में अमीर का सर फकीर के पैरों में, फकीर के कदमों में है या नहीं? जहां उस फकीर के कदम है वहां अमीर का सर। सबको बराबर कर दिया, एक ही सफ में खड़े हो गए महमूद और अयाज, ना कोई बंदा रहा ना कोई बंदा ना। तो इस्लाम ने सबको मिलाया है, और अब भी मजहब ने सबको एक रखा है। मस्जिद में हम सब एक होते हैं। वो कहते मैं ऊंची जात का हूं, कहते मैं ऊंचे ओहदे वाला हूं, कहते मैं पैसे वाला हूं, कहते मैं ये हूं मैं वो। सबकी तंजीमें अलग हैं, सबकी जमातें अलग हैं, सबकी बिरादरियां अलग हैं, सबके ओहदे मनासिब अलग हैं। पता ये चला कि दुनिया के ओहदे मनासिब, दुनिया की बातें सब दूर करने वाली हैं और मजहब मिलाने वाला। ये सब मुख्तलिफ जमातों से ताल्लुक रखने वाले, मुख्तलिफ ओहदों से, मुख्तलिफ नसब से, कबीलों से, बिरादरियों से ताल्लुक रखने वाले, सब अलग अलग हैं, सबकी एक आइडेंटिटी है। हमारी शिनाख्त ये है, वो कहता है हमारी शिनाख्त ये है, लेकिन जब मस्जिद में आ गए अब सबकी शिनाख्त एक है, सब गुलाम मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। मस्जिद में कोई वो नहीं, सब एक हो। तो कहने का मकसद ये है कि इस हदीस शरीफ में नबी पाक अलैहिस्सलाम ने हमें यह बताया कि तुम्हें आसानी करने के लिए भेजा गया है, मुश्किलात पैदा करने के लिए नहीं भेजा गया। तो अब अगर कोई मुसलमान दूसरे मुसलमान के लिए मुश्किलात पैदा करता है दीन में या दुनिया में या किसी भी मामले में, तो समझो वो इस हदीस शरीफ के खिलाफ अमल कर रहा। हमें दूसरों के लिए आसानी पैदा करनी चाहिए, مشکلات پیدا نہ کریں، اور اگر مشکلات پیدا کرتے ہیں سمجھ لو ہم خود اپنے لیے مشکلات پیدا کر رہے ہیں. سرکار نے تو ایسا رشتہ بتا دیا، فرمایا تم سب کلو بنی آدم و آدم من تراب، تم سب آدم کی اولاد ہو اور آدم مٹی سے بنے تھے. یہ کیوں فرمایا؟ اس لیے مٹی نیچے ہوتی ہے. کبھی مٹی کو ہوا میں دیکھا؟ زمین پر. کیا مطلب؟ تم اس مٹی سے بنے ہو جو زمین پر، اور زمین میں عاجزی ہوتی ہے، تمہارے اندر بھی عاجزی ہونی چاہیے، انکساری ہونی چاہیے، تواضع ہونی چاہیے. لیکن اسی مٹی سے جس کے اندر عاجزی ہوتی ہے بننے والا انسان اپنے آپ کو بہت کچھ سمجھتا، وہ کہتا میں یہ ہوں، میں وہ ہوں، میں وہ، اپنے آپ کو افلاطون سمجھتا ہے، پتہ نہیں کیا کیا سمجھتا. اور اسی مٹی میں جانا، جب دفن کرتے ہیں، مٹی ڈالتے ہیں، تو کیا پڑھتے ہیں؟ منہا خلقناکم وفیہا نعیدکم ومنہا نخرجکم تارتن اخرى. کیا مطلب؟ مٹی سے ہم نے پیدا کیا تمہیں، اسی میں تمہیں لوٹائیں گے اور اسی سے دوبارہ اٹھائیں گے. بنایا اسی سے، اسی میں لوٹایا، دفن کیا، اور قیامت میں اسی سے اٹھائیں. ومنہا نخرجکم تارتن اخرى، اور دوبارہ اسی سے ہم تمہیں اٹھائیں گے. تو جب اسی مٹی سے پیدا ہوئے اور اسی میں جانا ہے، تو پھر اسی پر اکڑ کے کیوں چل رہے ہو؟ کس بات پر اکڑ کے چل رہے ہو؟ تمہارے اندر ہے کیا؟ جنہوں نے عاجزی ان کے ساری اختیار کی، جنہوں نے ایک دوسرے سے محبت کی، جنہوں نے صلہ رحمی کی، جنہوں نے محبتوں کو پھیلایا اللہ تبارک و تعالی کی نظر میں اور رسول اللہ صلی اللہ علیہ وسلم کی نظر میں، وہ عزت اور وقار حاصل کر گئے، ان کو درجات اور مراتب ملے. تو اگر ہم یہ چاہتے ہیں تو ہمیں بھی نفرتوں کو دور کرنا ہے، محبتوں کو پھیلانا ہے، صلہ رحمی کرنی ہے، معاف کرنا ہے، درگزر کرنا ہے، لوگوں کے لیے آسانی پیدا کرنی ہے. تم آج لوگوں کے لیے آسانی پیدا کرو گے، خالق کائنات تمہارے لیے آسانی پیدا کرے. انسان کی چھوٹی سے چھوٹی نیکی بھی ہے، اس کا بھی صلہ اللہ تعالیٰ اسی دنیا میں دے گا، ضائع نہیں ہوگی. ادنا سے ادنا نیکی اگر اس نے کی ہے کسی کے بھی ساتھ، سمجھ لو خالق کائنات اس کا صلہ ضرور دے گا. اس لیے ہمیں یہ چاہیے کہ ہم نیکیاں کریں، نیکی کرنے کی کوشش کریں، آپس میں محبت کریں، صلہ رحمی کریں، اور اگر کسی سے کوئی غلطی ہو تو اسے معاف کر دیں، اگر کوئی بات پہنچانی ہو تو بہتر طریقے سے پہنچائیں، اگر کوئی مسجد میں کوئی ناپسندیدہ عمل کرے اسے بہتر طریقے سے سمجھائیں، اگر کوئی محفل میں کوئی نازیب حرکت کرے اسے بہتر طریقے سے سمجھائیں. اگر آپ اسے ڈانٹیں گے، اگر آپ اسے ماریں گے، اگر آپ اس کے ساتھ سختی کریں گے، وہ بغاوت پر آمادہ ہوگا بجائے سمجھنے کے وہ اور دین سے دور ہو جائے. اور اکثر ایسا ہی ہوتا ہے کہ لوگ چھوڑ کر ہی چلے جاتے ہیں، ایسی محفل میں بیٹھنا ہی بیکار، کہتے ہیں ایسی مسجد میں جانا ہی بیکار ہے، وہاں تو یہ ہوتا ہے، وہ ہوتا ہے، وہ ہوتا ہے. تو اس لیے ہم سب مل کر جب اس طرح کریں گے تو انشاءاللہ بہتر طریقے سے دین کی تبلیغ ہوگی، بہتر طریقے سے لوگوں کی اصلاح ہوگی. اور اصلاح کا طریقہ یہ کہ پہلے ہم اپنی اصلاح کریں اور اس کے بعد پھر لوگوں کی اصلاح کریں. اور اپنی اصلاح کا طریقہ یہی ہے کہ ہم اپنا محاسبہ کریں اور دیکھیں کہ ہم کیا کر رہے ہیں اور ہمیں کیا کرنا چاہیے. نبی پاک علیہ الصلوۃ والسلام کی کیا تعلیمات تھیں، بزرگان دین اولیاء کاملین کی کیا تعلیمات تھیں، ہمارے پیر و مرشد کی کیا تعلیمات ہیں، اس پر عمل کرتے رہیں، انشاءاللہ اس دنیا میں بھی کامیاب، آخرت میں بھی کامیاب. اللہ تبارک و تعالی ہم تمام مسلمانوں کو نیک اعمال کی توفیق عطا فرمائے. یہ تمام چیزیں ہم نے اس لیے بھی بیان کی ہیں کہ دیکھیں، ایک تو ہیں عام لوگ اور ایک ہیں اہل طریقت اور محبت، تو ان میں کچھ فرق ہونا چاہیے. عام لوگ تو مسلمان ہیں، ظاہر ہے وہ جیسا چاہیں وہ کر رہے ہیں، عمل سب کو کرنا چاہیے. لیکن جب آپ ایک سلسلے میں داخل ہوئے ہیں، جب آپ نے کسی شخص کے ہاتھ پر بیعت کی ہے، جب آپ نے کسی شیخ کو اپنا شیخ تسلیم کیا ہے، تو پھر ان کی اتباع بھی آپ پر لازم، پھر ان کی اطاعت بھی آپ پر لازم، پھر ان کے عادات و اتوار و افعال و کردار کو اپنانا بھی آپ پر لازم، ورنہ پھر کوئی فائدہ نہیں. پھر آپ میں اور ان میں اگر کوئی فرق نہیں رہا تو پھر جیسے وہ ہیں ویسے آپ. تو فرق ہونا چاہیے، ظاہری بھی اور باطنی بھی. अगर आप नमाज के लिए जा रहे हैं और किसी जगह बैठे हैं, आप अपने दोस्तों से कहो तुम भी मेरे साथ नमाज के लिए चलो। अगर वो आपके कहने से नमाज पढ़ने के लिए चले गए, नमाज वो पढ़ेंगे, सवाब आपको मिले। ये भी तबलीग का तरीका है। अगर कोई आपके सामने झूठ बोल रहा है तो उसे रोक दीजिए कि देखो झूठ ना बोलो, ये गलत है। अल्लाह तबारक व तआला ने, नबी पाक अलैहि सलातो व सलाम ने मना फरमाया। किसी ने अगर गाली दी, फहाज गोई की, आप पहले अपने आप को रोकिए, उसके बाद उसको भी रोकिए। आपके मुंह से भी कोई नाजेबा कलमा ना निकले, फहाज गोई ना हो, झूठ ना निकले, गीबत ना हो, तमाम चीजों से अपनी जबान को महफूज कीजिए और जो आपके करीब लोग हैं, दोस्त अहबाब हैं, उनको भी महफूज। ये भी तबलीग का एक तरीका। तबलीग के लिए जरूरी नहीं कि आप पूरी एक जमात लेकर इधर से उधर आप घूमें। एक शख्स फर्द वाहिद भी तबलीग कर सकता है। अपने घर से शुरू कर दीजिए, अपने बीवी बच्चों को झूठ से रोकिए, बच्चों को झूठ से रोकिए, बीवी को झूठ से रोकिए, और खुद भी अमल कीजिए। नमाज खुद पढ़े, उनको भी पढ़ाएं, इन चीजों से खुद भी बचे, उनको भी बचाएं। यह भी तबलीग का एक जरिया है। तो इस तरह हम सब तबलीग कर सकते हैं, एक दूसरे की इस्लाह कर सकते हैं, लेकिन तरीका वही होना चाहिए कि इसमें सख्ती ना हो, इसमें नरमी हो, इसमें हिकमत हो, इसमें मसलहत हो। इस तरीके से जब एक बेहतरीन बात एक एहसन तरीके से किसी तक पहुंच जाएगी, खुश दिली के साथ कबूल कर ले। और अगर आप जोर जबरदस्ती के साथ मारपीट करके, कभी भी कोई नहीं माने। अगर उस वक्त उसने मान ली, बाद में इनकार कर दे, ठीक है मैं नहीं मानता। तो इसलिए नबी पाक अलैहिस्सलातु वस्सलाम की तालीम यही है। सरकार ने फरमाया तुम आसानी पैदा करने के लिए भेजे गए हो, मुश्किलात पैदा करने के लिए नहीं भेजे। तो हम क्यों एक दूसरे के लिए मुश्किलात पैदा कर रहे हैं? एक दूसरे के लिए आसानी पैदा करें, मोहब्बत करें, इसी में फला है, इसी में नजात है, इसी में कामयाबी है। आइए दुआ करें अल्लाह तबारक व तआला हम सबको नबी पाक अलैहिस्सलातु वस्सलाम की अहादीस पर अमल करने की तौफीक अता फरमाए। सरकार दो आलम अलैहिस्सलातु वस्सलाम की सच्ची मोहब्बत हमारे दिलों में पैदा फरमाए, इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमाए। या अल्लाह जो बीमार है उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में मुब्तला है उनकी परेशानियों को दूर कर दे, जो कर्जदार हैं उन्हें बारे कर्जे से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद हैं उनकी औलाद को उनका फर्म बरदार बना। या अल्लाह हम तमाम मुसलमानों को नेक अमाल की तौफीक अता फरमा। ए इलाहुल आलमीन हमें बुजुर्गान दीन के नक्शे कदम पर चलने की तौफीक अता फरमा, अपने पीर मुर्शिद के नक्शे कदम पर चलने की तौफीक अता फरमा, उनके इरशादात पर अमल करने की तौफीक अता फरमा, उनकी तरह अपने मामूलात पर इस्तेकामत के साथ अमल करने की तौफीक अता फरमा। ए इलाहुल आलमीन ये तमाम हजरात और खवातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में अमल में उम्र में बरकत अता फरमा, इनके रोजगार में तरक्की अता फरमा, इनकी जाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लिमू तस्लीमा। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मदिन وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।